മാത്രം ഇമേജ് എഫ് എം 97.91. सजिलोमा साथ दियौ गाह्रो पर्दा छोड्यौ तिमले धुरु धुरु रुदा पनि अन्तै नाता जोड्यौ तिमले अगाडि पो मिठो बोल्यौ बगलीमा छुरा रहेछ मैले तिमलाई आफ्नो ठाने तर कुरा अर्कै रहेछ। नमस्ते, स्वागत तथा अभिवादन गर्छु म कार्यक्रम मेरो कथामा। यतिखेर मलाई कुरेर मेरो कथा सुनिरहनुभएका, संसारभर छरिएर रहनुभएका तपाईँहरूलाई जो नेपाल बाहिर बसेर मलाई अनलाइन मार्फत सुनिरहनु भएको छ, म तपाईँलाई हृदयदेखि स्वागत गर्छु। नदेखे पनि, नबोले पनि, नभेटे पनि यो हृदयको अन्तस्करणबाट निस्केको माया तपाईँसम्म पुगोस् यो आवाजबाट म यही चाहन्छु। संसारभर जहाँ रहे पनि हाम्रो स्नेह, हाम्रो माया, हाम्रो सद्भाव यसरी नै अगाडि बढिरहोस् भन्ने चाहन्छु। त्यसै गरी काठमाडौँ उपत्यका बाहिर बसेर सुनिरहनुभएका तपाईँहरूलाई पनि हृदयदेखि स्वागत गर्छु र काठमाडौँभित्र बसेर मेरो छेउमा बसेर सुनिरहनुभएका तपाईँहरूलाई पनि म माया, स्नेह र सद्भाव दिन चाहन्छु कार्यक्रम मेरो कथा मार्फत। र कार्यक्रम मेरो कथामा मैले तपाईँलाई जानकारी गराइसकेको छु कि मैले लेखेको उपन्यास रेडियो छापसलाई माघ महिनामा तपाईँहरू समक्ष आउँदैछ। धेरैले सोध्नु भएको थियो कहिले आउँछ भनेर, कृपया यो माघ महिनामा आउनेछ। र त्यसै गरी तपाईँहरू कार्यक्रम मेरो कथा अनलाइन मार्फत तपाईँ शुक्रबार दिनभर सुन्न सक्नुहुन्छ। त्यसै गरी शनिबार राति 11 बजेदेखि 12 बजेसम्म यसको पुनः प्रसारण हुन्छ भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। र त्यसै गरी कहाँ हुनुहुन्छ, जहाँ रहे पनि, जस्तो रहे पनि, यदि काममा व्यस्त हुनुहुन्छ भने काम गर्नु सबभन्दा ठुलो कुरा काम हो। कामलाई कहिले पनि सानो नठान्नुहोस्। काम कहिले पनि सानो हुँदैन, हरेक काममा ईश्वरको रूप हुन्छ। काम भनेको त्यस्तो कुरा हो, त्यसैले म सानो काम गर्दैछु भनेर आफूलाई कहिले पनि सानो महसुस नगर्नुहोस्। काम ठुलो हुन्छ। काममा व्यस्त हुनुहुन्छ भने कृपया काम गर्नुहोस्, तर यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्। म आज तपाईँलाई पल्लवीजीले पठाउनु भएको उहाँको अत्यन्तै मार्मिक जीवन घटना सुनाउन चाहन्छु, तर यो गीतपछि।
आधी जान यहाँ मेरो मन उठ पारे, आधी जान यहाँ मेरो मन उठ पारे, आफू मात्र एक्ले हाँस्यो मेरो माया मारे, अर्काको जुनी बिगारे, अर्काको जुनी बिगारे। मन्दिरमा कसम खान्थ्यौ न छुट्टिने कति कति, लाग्यो होला तिमीलाई कति बढी पाप जति, मन्दिरमा कसम खान्थ्यौ न छुट्टिने कति कति, लाग्यो होला तिमीलाई कति बढी पाप जति, जोडी हस हौला भन्ने मुखले भन्दाखेरि, जोडी हस हौला भन्ने मुखले भन्दाखेरि, आफू मात्रै पारी पुग्यो मलाई वारी छाडे, अर्काको जुनी बिगारे, अर्काको जुनी बिगारे। मलाई चाहिँदैन मन भए पुछ भन्थ्यो तिम्रो आँसु देखे भने मेरो छाती दुख्छ भन्थ्यो धन मलाई चाहिँदैन मन भए पुछ भन्थ्यो आँसु देखे भने मेरो छाती दुख्छ भन्थ्यो सोझो मान्छे पत्याइदिए मोह जालमा परे सोझो मान्छे पत्याइदिए मोह जालमा परे
मेरो कथा
मात्र Image FM 97.91 Dear Kalyan Kasle banayo hola yi hastarekharu Kasle nirman gare hola yi bhagya ka kuraharu Kasle banayo hola yo mutu कसले बनाए होला यो मन जता जता चिथोरे पनि जता जता बङ्गाए पनि जता जता घुमाए पनि बल्झिरहने एउटा गाँठो जस्तो यो जिन्दगीको कथा कसले बुने होला थाहा छैन तर जब जब बन्धनका कुराहरू आउँछन् जब जब मनभित्र उकुस मुकुस भएका भावनाहरू प्रस्फुटन हुन खोज्छन् यता फर्क्यो उता फर्क्यो कतै पनि निन्द्रा लाग्ने सम्भावना रहँदैन सारा रात अँध्यारोमा बित्छ बिहानखेरि उज्यालो हुँदा फेरि तिनै अँधेरी रातका सम्झनाहरूले यसरी बिथोल्न थाल्छन् दिन अँध्यारो हुन थाल्छ दिन अँध्यारो हुन्छ भने उसको लागि रात कस्तो हुन्छ होला यो परिकल्पनाको दायराभित्र जब म अकुस मकुस हुन्छु त्यति बेला हजुरलाई सम्झन्छु म डियर कल्याण खै के भएको नि यो जिन्दगीको पाटोमा लेखिएका मेरा कथाहरू यसरी अनवरत शब्द भनेर छरपष्ट भए बिस्कुन जस्तै सुकाए मैले मेरा कथाहरूलाई जिन्दगीको भाग्यरूपी घाममा बिस्कुन जस्तै उठाए मैले तिनै भाग्यका कुराहरूलाई फेरि कतै पानी पर्छ कि भनेर पाल्टोभरि राखेर रा, घरको मजेरीमा राखे मेरा भाग्यका कुराहरूलाई तर कतै पनि कहीँबाट पनि मेरा भाग्यका सम्भावनाहरू उदय भएनन् जहिले पनि अँध्यारोतिर प्रतिबिम्बित भइरहने मेरो भाग्यको कुरा धेर कल्याण आज म हजुरसँग साट्छु मेरो नाम पल्लवी हो विक्रम सम्वत 2043 सालमा मेरो जन्म भोजपुर जिल्लामा भएको हो मलाई त्यहाँको बारेमा त्यति थाहा छैन बुबाआमा त्यही भन्नुहुन्थ्यो तर भोजपुरमा भए पनि विक्रम सम्वत 2045 सालमा हाम्रो परिवार झापा झरेको हो झापाका फाँटभरि मैले मेरो बाल्यकाललाई राम्रोसँग सुस्ताउन नपाउँदै बुबाले 2047 सालमा अध्यापन गर्ने क्रममा हामी काठमाडौँको किर्तिपुरको ट्याङ्ला फाँटमा आएर बसोबास गरिसकेका थियौँ झापाका मेरा यादहरू अझै पनि सपना जस्तै लाग्छन् त्यही सपनाको नगरीबाट दौडिएर यो काठमाडौँ खाल्डोभित्र हामी बस्न पाउँदा नपाउँदै मेरो बुबाले हामीलाई स्कुल भर्ना गरिदिनु भएको थियो मेरा दुईजना दाई हुनुहुन्थ्यो माथि यतिखेर पनि हुनुहुन्छ यसरी काठमाडौँमा बस्दा बस्दै बुबाले धेरै ठुलो स्ट्रगल गर्नुभयो सङ्घर्ष गर्नुभयो हरेक मान्छेको जिन्दगी सङ्घर्षले भरिपूर्ण छ जो सङ्घर्ष गर्न सक्दैन त्यो संसारमा कतै पनि टिक्दैन जहाँ जो जुन अवस्थामा रहे पनि सङ्घर्ष गर्नुपर्छ चाहे धनी होस् चाहे गरिब होस् सङ्घर्ष भन्ने कुरा आजीवन हुन्छ यसबाट थाक्यो भने मान्छे असफल हुन्छ बुबाले बारम्बार त्यही भन्नुहुन्थ्यो मैले सानोमा किर्तिपुरकै ल्याबोरेटरी स्कुलमा पढेँ र दाईहरूले पनि त्यही पढेको मेरो बुबाले सङ्घर्षका साथसाथै स्कुल पढाउनुहुन्थ्यो पछि आमाले पनि हामीले पढ्न थालेको स्कुलमा पढाउन थाल्नुभयो समयका पानाहरू सँगसँगै जिन्दगीका धेरै किस्साहरू बित्दै गए सुखमा दुःखमा काठमाडौँ खाल्डो भित्रका समस्या र समाधानका उपायहरूमा हामीले धेरै ठूलो बाल्यकाल गुजार्यौं। समय सँगसँगै जिन्दगीका पानाहरू खुल्दै गए र खोलिरह्यौं हामीले जिन्दगीका पानाहरू। दुईजना दाई म, बुबा आमाको कमाई, कसलाई पो के पुग्छ र इमान्दारिताका साथ बाँच्नेहरूको जिन्दगीमा के नै हुन्छ र टियर कल्याण। म स्कुलका अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय रहन्थे। दाईहरू पढाइमा व्यस्त। समय गुज्रदै गयो, समय बित्दै गयो। हामीले कहिले पनि जिन्दगीका मिठा सपनाहरूलाई जहिले पनि बुबा आमाको पाल्टोमा राखेर जीवनको परिवेशबाट अगाडि बढ्दै गयौं। दुःख के हो हामीलाई कहिल्यै पनि अनुभव भएन। जहिले पनि सुखको अनुभूतिमा बाँचिरह्यौं। दुःख गरेर, सङ्घर्ष गरेर बुबा आमाले ल्याएको मिठो खाना खाएर हामीले बाल्यकाल गुजार्यौं। न्यानो लगायौं, राम्रो लगायौं, मिठो खायौं। जिन्दगीमा दुःखको महसुस कहिल्यै पनि गर्न सकिन मैले। र यसरी समय बित्दै जाँदा मेरो एसएलसीको परीक्षा सुरु भयो र ती दिनहरूमा मलाई अझै पनि याद छ, राति अबेरसम्म पढेका दिनहरू र त्यसपछि एसएलसी सकिँदाका दिनहरू, त्यसपछि विभिन्न कोर्सहरू पढ्ने क्रममा काठमाडौँको बाग बजारसम्म आएका दिनहरू आज पनि सम्झन्छु म। र यसरी एसएलसी पछिको पढाइ मेरो बुबाकै कलेज बल्खुमा, जहाँ बुबाहरू मिलेर कलेज खोल्नु भएको थियो, त्यहीँ भयो। र त्यही कलेज पढ्दा पढ्दै मैले जिन्दगीका धेरै इच्छाहरू गुमाएकी छु। स्कुल पछिको कलेजको पढाइ, कलेजका दिनहरू, कलेजका सम्झनाहरू अझै पनि आइरहन्छन् आँखाको डिलमा बास बस्न। कहिलेकाहीँ सम्झन्छु, डियर कल्याण, यी आँखाहरू कसले बनाए होला, जसले टाढाको दृश्य सोहरेर मनको अन्तस्करणमा थुपारिदिन्छ। कसले बनाए होला मिठा र सुभाषिला अनुहारहरू, कसले बनाए होला मायाका प्रतिबिम्बहरू जो आँखाबाट छिरेर हृदयको कुनामा बास माग्न आइपुग्छन्। बास नदिऊ, मन मान्दैन, बास देऊ। रात दिनको छटपटी, पीडा र उन्मुक्तिबाट जाने ठाउँ कतै पनि हुँदैन थियो। आज सम्झन्छु मेरा ती दिनहरू जसलाई मैले अतीतमा अनगिन्ती रूपमा बिताए, दुःखमा बिताए, सुखमा बिताए, पीडामा बिताए र अलिकति हाँसो र उमङ्गमा बिताए। तिनै दिनका सुकुमार पखेरुहरू सँगसँगै उड्दै उड्दै आज जिन्दगी कहाँबाट कहाँ पुग्यो। धेर कल्याण, हजुरलाई बाँट्न चाहन्छु आज म मेरो कथा। म चाहन्छु यो दोष कसको हो, यो जीवनका भोगाईहरू भोग्ने पीडा कसको हो, आज म दिल खोलेर सुनाउन चाहन्छु मेरो कथा, बस मेरो कथा।
Oh।
CHFM 97.9 डियर कल्याण, जुनको उज्यालोमा मैले मेरो जिन्दगी खोजे, मैले मेरो जिन्दगी आफ्नै धरातलमा खोजे। काँडाले खोज्न नसक्ने मेरा यादहरू, आँखाले चिस्याउन नसक्ने मेरा सपनाहरू मैले मेरै आँखा अगाडि नेत्रुक्क भिज्दै हिँडेको देखे। लथालिङ्ग जिन्दगीका परिवेशबाट उठेर मैले मेरा सपनाका चुदरीहरू सम्हालेकी छु। कहिलेकाहीँ त लाग्छ एक्लो र विरासतमा रहिरहेको यो जिन्दगीबाट कतै टाढा जाने मेरा यादहरू किन फेरि फर्केर आउँदैनन्। बिहान गएका बटुवाहरू बेलुका घरमा फर्के जस्तै, बिहान घरबाट निस्केका बचराहरू पनि आमासँगै गुँडमा फर्के जस्तै मेरा यादहरू कहिल्यै पनि फर्केनन् मेरा मनका मचेरीहरूमा बास बस्न। जहिले पनि एक्लो र उदास लाग्दो जिन्दगीको भाग्य बोकेर हिँडिरहेकी म बगरै बगर हिँडे। साथ दिने र हात समाउनेहरूको अभावमा बितेको मेरो जिन्दगीले कहिल्यै पनि सपनाको साँचो संसार देख्न पाएन। यता फर्के पनि अँध्यारो, उता फर्के पनि अँध्यारो, अँध्यारै अँध्यारोको भवसागरबाट हिँडिरहेकी म कतै फेरि जुनको उज्यालोमा कोही साथ भेटिन्छ कि भन्ने आशमा निरन्तर हिँडिरहे। जब जब मान्छे एक्लो हुन्छ, जब जब मान्छे कोहीबाट टाढा र पृथक हुन्छ, उसको लागि त सबै बिरानो हुँदो रहेछन्, कोही पनि आफ्नो जस्तो लाग्दो रहेनछ। कौशीको छेउमा फुल्न नसकेको एउटा फुटेको गमला जस्तो हुँदो रहेछ जिन्दगी। त्यसैले त आज म मेरो कथा लेख्दैछु। यसरी प्लस टू सकेपछि मैले बिबिएस लेभलको पढाइ सुरु गरेँ। पढाइका दिनहरू ठिकै थिए, हाम्रो परिवार शिक्षित परिवार थियो, कतै कुनै कुराको हामीलाई अभावको महसुस नभए पनि बुबा आमा सबै शिक्षित भएको कारणले हामीले आफूलाई गर्वको महसुस गर्थ्यौं। समय बित्दै गए, विक्रम सम्म 2064 सालमा मेरो ठूलो दाईको विवाह भयो। त्यति बेला दाई काठमाडौँको एउटा प्रतिष्ठित ब्याङ्कमा काम गर्नुहुन्थ्यो। हाम्रो शान थियो, सम्मान थियो, इज्जत थियो। आफ्ना नाता गोताहरूमा सबैकोमा हामीलाई उदाहरण लिनु, उदाहरणको रूपमा राख्नुहुन्थ्यो, फलानाको जस्तो छोरा छोरी हुनु। मलाई राम्रोसँग याद छ 64 सालको त्यो विवाहको दिन मेरो भाउजू अर्थात् दाईको श्रीमतीको माइतीको तर्फबाट मानिसहरू आएका थिए। उहाँहरूको घर पनि झापा थियो। मेरो ठुलो बुबाले सबै विवाहको बन्दोबस्त गर्नुभएको थियो र मेरो दाईको लागि बेहुली खोज्ने काम पनि उहाँले नै गर्नुभएको थियो। मलाई अझै पनि याद छ त्यति बेला मेरो दाई ठुलो बुबासँगै झापातिर जानुभएको थियो। झापा सँगसँगैका यादहरू बोकेर दाई आउँदा दाईको आँखा ओठमा मुस्कान थियो। बुबाले भन्नुभयो, तँलाई मन परे कि परेन। दाई हाँस्नुभयो मात्र, पछि दाईले मसँग सबै कुरा बाँट्नुभयो। राम्री छे, मलाई मन परेको छ भनेर। यसरी विवाहको दिन र विवाहको कुरा जुरेको थियो। आज सम्झन्छु त्यो दिन, विवाहको दिन, जति बेला काठमाडौँमै सम्पन्न विवाह हामी बसेको ठाउँबाट जब हामी मेरो दाई बेहुली लिन त्यो घरमा जानुभएको थियो र विवाहको कुरा सम्पन्न हुन थाल्दा नथाल्दै दाईको जुत्ता लुकाइएको थियो र त्यति बेला मैले नै देखेको थिएँ लुकाएको ठाउँ। पछि मैले मेरो साथीलाई भनेर जुत्ता त्यहाँबाट फिर्काउने बेला एकजना केटाले मलाई बोलाएर भन्यो, तिमी पल्लवी होइन। म छक्क परे। कहीँ देखे जस्तो, कहीँ बोले जस्तो, कहीँ भेटे जस्तो लाग्यो त्यो केटा। उसको घर पनि पहिला भोजपुर रहेछ। सानोमा सँगसँगै ऊ हामीसँगै हामी झापा झरेपछि ऊ काठमाडौँ आएको रहेछ। उसको नाम बीबाट आउँथ्यो, मानौ उसको नाम भास्कर हो। त्यो दिन विवाहको दिन उसले मसँग अचम्मसँग कुरा गर्यो। मैले तिमीलाई चिन्छु तर तिमीले मलाई किन नचिनेको, उसले प्रश्न गर्न थाल्यो। म लाजले राति भए। मलाई अझै पनि याद आउँछ त्यो पल, त्यो क्षण। ऊ मेरो अगाडि उभिएर अनेक प्रश्नहरू गरिरहन्थ्यो। म त उसबाट भाग्न चाहन्थे र एकछिन है भनेर उसबाट फेरि भागेर दाईको छेउमा गएर बस्थे। विवाहमा धेरै मान्छे थिए, नाता गोता थिए, इष्टमित्र थिए, कसैले कसैलाई हेरिरहेको हुन्थ्यो, त्यसैले बोल्न र कुरा गर्न अलिकति अप्ठ्यारो लागिरहेको थियो। तर बेलुकी पख बेहुली लिएर फर्कने क्रममा उसले अचानक मेरो मोबाइल नम्बर माग्यो। मैले दिन पनि सकिनँ र उसलाई ठाडो इन्कार गर्न पनि सकिनँ। धेरै बेर सोचेपछि एउटा नम्बर दिँदैमा के हुन्छ र भनेर मैले उसलाई नम्बर दिएँ र त्यो दिन हामी फर्क्यौँ। करिब हप्ता दिनसम्म उसको फोन आएन। मैले सोचे मेरो नम्बर लिएर गयो, उसले किन फोन गरेन होला, कतै मैले उसलाई नराम्रो भने कि, यस्तै कुरा सोच्दै थिएँ। अचानक एक हप्तापछि उसको फोन आयो मेरो मोबाइल सेटमा र उसले कुरा गर्न थाल्यो। हामी सँगै स्कुल पढेका, त्यही कीर्तिपुरमा। उसले कुरा अगाडि बढाउँदै गयो। एक दुई वर्षपछि ऊ त्यहाँबाट हटेर अर्को स्कुलमा पढेको। मैले हेर्दै गएँ, कुरा गर्दै गएँ। बिस्तारै बिस्तारै उसले मलाई भेट्नको लागि अनुरोध गर्यो। सोचे भेट्दैमा के पो हुन्छ र, पढे लेखेकी छु र पढ्ने र जिन्दगीको आकाङ्क्षा र इच्छा छ मसँग। मैले भेट्न थालेँ बिस्तारै बिस्तारै भेट्दै जाँदा र एकअर्को कुराहरू हेर्दै जाँदा उसले मलाई अप्रत्याशित रूपमा फोन गर्थ्यो, माया गर्थ्यो, आस्था देखाउँथ्यो र भन्थ्यो तिमी झापा जाने होइन। ऊ कहिलेकाहीँ झापा जाँदा झापाबाट उपहार बोकेर ल्याइदिन्थ्यो र यसरी बिस्तारै बिस्तारै मेरो अवबोध मनभित्र र मेरो जिन्दगीको नलेखिएको पानाभित्र भास्कर देखिन थाल्यो। उसको हृदयको ढुकढुकी त्यस नलेखिएको मेरो हृदयभित्र अङ्कित हुँदै गयो। नचाहँदै नखोज्दै नभेट्दै बिस्तारै बिस्तारै उसको हृदयभित्र म प्रवेश गर्दै गएँ। कसरी गरेँ म आफैलाई थाहा छैन। त्यसैले त ढेर कल्याण आज हजुरलाई लेख्दैछु। म मेरो कथा, बस मेरो कथा।
मान्दैन जिन्दगी तिमी बिना बाँच्न पनि, जान्दैन यो मनले तिमी बिना हाँस्न पनि, मान्दैन जिन्दगी तिमी बिना बाँच्न पनि। हाँस्न थालेसी
डियर कल्याण, मन पनि गुब्बारा जस्तै हुँदो रहेछ। हावामा हमेशा तैरिरहन खोज्ने मन त बादल जस्तो पनि हुँदो रहेछ। नीलो आकाशमा उडिरहन मन लाग्ने मन त कागज जस्तो पनि हुँदो रहेछ। च्यातेर फ्याँकिदिन मिल्ने, रोएर भए पनि हाँसेर भए पनि, सम्झनाका अनगन्ती चुदरीहरूलाई मनभित्र गाँसेर बाँचिरहनु पर्दो रहेछ। जिन्दगी एउटा अमूर्त चित्र जस्तै रहेछ। जताबाट छामे पनि, जताबाट सुमसुमाए पनि, जताबाट हेरे पनि जिन्दगी आफ्नो जस्तो लाग्दो रहेनछ। जसलाई आफ्नो जस्तो लाग्यो त्यही कतै टाढा पुगेर विलीन हुँदो रहेछ। हावामा उडेको एउटा पात जस्तै कतै टाढा गएर हराउँदो रहेछ। र तिनै टाढा पुगिसकेका यादहरू जब फेरि स्मृतिको पानामा ठोकिन थाल्छन्, तब मन विस्फोटन भए जस्तै लाग्छ। सम्हालेर राखेकी छु मैले मेरो मनलाई, बिसाएर राखेकी छु मैले मेरो मनलाई, दुःखमा सुखमा, झरीमा बर्सातमा र पुसमा कपारिला घामहरूमा पनि जोगाएर राखेको मेरो मन जब बिस्तारै बिस्तारै अस्तित्वविहीन हुँदै गयो, धेर कल्याण, कसको आँखाबाट आँसु झर्दैन? एउटा केटी मान्छे अस्तित्व गुमेपछि अरू के नै हुन्छ र? मैले आफूलाई हृदयभित्र खोजे, मनभित्र खोजे, मनका अन्तर कुनामा खोजे, मनका भित्ताहरूमा खोजे, आफ्नै यादहरूमा खोजे। तर जता जता खोज्छु उतै उतै उदाङ्गो र रित्तो पाउँछु म आफूलाई। आफूबाट विस्थापित हुँदै जाने जिन्दगीको कथा कति विकराल हुन्छ म सुनाउँछु डियर कल्याण आज हजुरलाई। भास्करको मूल घर झापा भए पनि काठमाडौँको धुम्बा राईमा नयाँ घर थियो उसको। उसको बुबाले भारत लगायतका देशहरूबाट साउन्ड प्रुफका ठुल्ठुला सामानहरू लिएर आउनुहुन्थ्यो र त्यसको सप्लाई गर्नुहुन्थ्यो। स्टार होटलहरूमा ठुल्ठुला हलहरू बनाउँदा साउन्ड प्रुफ हलहरूको प्रयोग गर्दा चाहिने सामानहरू ल्याउनुहुन्थ्यो। त्यसै गरी एफएम रेडियोहरूको स्टुडियो, रेकर्डिङ स्टुडियोहरूमा प्रयोग हुने सामानहरू युरोप र भारत लगायतका देशहरूबाट ल्याउनुहुन्थ्यो। उहाँहरूको अफिस बानेश्वरमा थियो र भास्कर कान्छो छोरा थियो। सायद त्यसैले होला ऊ अलिकति माथिएको थियो, पुलपुलिएको थियो र अलिकति मुढी स्वभावको पनि थियो। समय बित्दै गयो। एक दिन मैले उसलाई आफ्नो घरमा ल्याएँ। आमा बुबाले के भन्नुहुन्छ भनेर आमा बुबाको आशय बुझ्नको लागि बुबाले कुरा गर्नुभयो, आमाले कुरा गर्नुभयो। पढे लेखेको शिक्षित परिवार थियो हाम्रो, नराम्रो भन्ने कुरै थिएन। ऊ चिया खाएर फर्क्यो र फर्केपछि उसले त्यो दिन बेलुका फोन गरेर मेरो परिवारको प्रशंसा गरे। शिक्षित परिवार भनेको शिक्षित परिवार हो, पढे लेखेको भनेको पढे लेखेको। उसले धेरै बेर प्रशंसा गरे। मैले उसलाई भने धेरै प्रशंसा गर्नु पर्दैन, मलाई प्रशंसा चाहिँदैन। ऊ निकै लामो निकै लामो समयसम्म हाँस्यो फोनमै। समय बित्दै गयो। बिस्तारै बिस्तारै भास्कर मलाई लिन किर्तिपुरको बजारमाथि नीलो रङको कार लिएर आउन थाल्यो, आफ्नै बुबाको कार। कहिले आफ्ना दुई बहिनीलाई लिएर साथमा आउँथ्यो, कहिले हामी कहाँ जान्थ्यौँ घुम्न, कहिले कहाँ जान्थ्यौँ। मन न हो, भावनामा बकिने मन। जिन्दगीमा धेरै कुराहरू पनि सर्दा सर्दै कहिलेकाहीँ मन पनि साटिँदो रहेछ। मलाई राम्रोसँग याद छ, एक दिन किर्तिपुरबाट उरम दक्षिणकालीसम्म गयौँ र त्यही दिन हो उसले मलाई पहिलो पटक दिल खोलेर मायाको प्रस्ताव राखेको। कसरी हुँदैन भन्नु, पढे लेखेको केटा हेर्दा त्यत्तिकै राम्रो छ, कसरी मैले हुँदैन भन्नु धेरै सोचे र म हाँसे मात्र। उसले मलाई केही पनि भनेन। धेरै अबेरसम्म बसेर हामी त्यहाँबाट फर्केको। दक्षिणकालीबाट फर्कदा मलाई राम्रोसँग याद छ धेरै ठुलो पानी परेको थियो। मोटरसाइकलमा आउने जानेहरू नेत्रुक्क भिजिरहेका थिए बाटोमा। कतिपय जोडीहरू पानीबाट भिज्दै छेउको रुखमा ओत लाग्थे, तर हामी गाडीमा निरन्तर हिँडिरह्यौँ। बाटोभरि उसले जिन्दगीको कुरा गर्यो, मायाको कुरा गर्यो, सपनाका कुरा गर्यो र बाटोमा जहाँ जहाँ उसलाई मनपर्ने गीत लाग्थ्यो त्यहीँ त्यहीँका एफएम स्टेसनहरू ट्युन गर्दै जान्थ्यो। मलाई राम्रोसँग याद छ हामी त्यहाँबाट फर्केर फेरि काठमाडौँतिर लाग्यौँ र बल्खुनेर आएर एउटा रेस्टुरेन्टमा चिया खायौँ। मायाका कुराहरू धेरै पृथक हुँदा रहेछन् डियर कल्याण, सम्झनाका कुराहरू धेरै पृथक हुँदा रहेछन्। त्यो दिन छिटै घर फर्कन चाहन्थे म, तर उसले कर गरेपछि राति अलि अबेर भएपछि म घर फर्के। फर्कने बेला बुबाले हामीलाई बाटोमा देख्नु भएको रहेछ। बुबाले केही पनि भन्नु भएन, तर त्यसको पाँचौँ दिन बुबाले हामीलाई मलाई सम्झाउँदै भन्नुभयो, छोरी पहिला पढ, यो जमाना पढ्नेहरूको, पढेर अब्बल बन, केटाहरू लाइन लाग्छन्, तिमी पढ्न सकेनौ भने तिम्रो पछाडि को लाग्छ। यो संसार यस्तै छ, जोसँग जे केही चिज हुन्छ उसको पछाडि नै लाग्छ मान्छेहरू, यसरी बुझ्नुपर्छ। एउटा सिद्धान्त हो, यो एउटा वैज्ञानिक सिद्धान्त हो, बुबाले धेरै सम्झाउनु भयो। त्यसमा आमाले पनि सही थाप्नु भयो। दिनहरू बित्दै गए र एक दिन किचनमा मैले भाउजूलाई भास्करको बारेमा कुरा गरे र उहाँहरूले चिन्नु भएको उसलाई धेरै प्रशंसा गर्नुभयो, केटा पनि राम्रो छ भन्नुभयो। र त्यसपछि मैले आमालाई घुमाएर भास्करको कुरा गर्दा आमा केही बोल्नु हुँदैन थियो। एक दिन भन्नुभयो, तैँले उसलाई मन पराउँछस् कि क्या हो। म केही बोलिन। आमाले भाउजूसँग कुरा गर्दै किचनतिर पसेपछि मलाई लाग्यो मेरो परिवारले भास्करलाई स्वीकार्छ, मेरो दाईहरू त्यस्तो हुनुहुँदैन परिवारमा, बाबा आमा त्यस्तो हुनुहुँदैन, त्यसैले म यसरी आवेगले लखेटिनु हुँदैन थियो। तर बिस्तारै बिस्तारै भास्करको माया र स्नेहले म पग्लदै गए। यसरी पग्लदै गए, चर्को घाममा राखेको तारकोल जस्तो मन पग्लदै गए र बिस्तारै बिस्तारै मैले उसलाई स्वीकार्दै जाने विचार गर्न थाले। त्यो दिनहरूमा ऊ आफ्नो गाडी लिएर आउँथ्यो र कहिलेकाहीँ आफ्नो मोटरसाइकल लिएर आउँथ्यो। उसले भन्थ्यो, यो मेरो आफ्नै कमाइले, त्यसैले यसमा बस्नुपर्छ, यो मेरो हैसियत हो। मोटरसाइकल पुरानो थियो र कहिलेकाहीँ ऊ फेरि गाडी लिएर आउँथ्यो र भन्थ्यो, यो मेरो बाउको कमाइ हो, यसमा कहिलेकाहीँ घुम्नुपर्छ। उसका कुरा अत्यन्तै रमाइला हुन्थ्यो, ऊ हँसाउँथ्यो, कहिले रुन्थ्यो, कहिले हाँस्थ्यो र मेरो मायालाई उसले यसरी चुपचाप स्वीकार्दै गए। ढेर कल्याण, म उसबाट भाग्नै सकिनँ। एकातिर परिवार छ, एकातिर नाता गोता छन्, एकातिर आफन्तहरू छन्, अर्कोतिर भास्कर छ। हामी ब्राह्मण परिवारको, उक्षेत्री परिवारको, तर पढे लेखेको मेरो बुबा आमाले यो कुरा स्वीकार्नुहुन्छ जस्तो लागेको थियो। सायद त्यसैले होला मैले चुपचाप चुपचाप उसको हात समाउँदै गएँ। काठमाडौँका बाटोहरूमा मैले उसको हात समाएँ, कहिले उसले मेरो हात समाएँ। भिडहरूमा हामी हराउँदै गयौँ। यो जीवनको अनन्त यात्रामा कहिल्यै पनि नछुट्टिने, सँगै बाँच्ने, सँगै मर्ने कसम खायौँ। कसरी खायौँ, किन खायौँ, थाहै भएन। डियर कल्याण, सायद मायामा यस्तै हुन्छ होला, हामी आवेगले लखेटिँदा लखेटिँदै यसरी एकअर्काको अगालोमा बाँधियौँ कि सारा जीवनभर नछुटिने प्राण गरेर बाँधिरह्यौँ। बस एकअर्कोलाई बाँधिरह्यौँ मायाले स्नेहले।
सागर सरी चोखो माया तिमीलाई दिउँला, सागर सरी चोखो माया तिमीलाई दिउँला, यो ज्ञानले साथ दिए तिमी सँगै जिउँला, तिम्रो नभई मरेछु भने अर्को जुनी लिउला।
सागर सरी चोखो माया तिमीलाई दिउला, सागर सरी चोखो माया तिमीलाई दिउला, यो जानले साथ दिए तिमी सँग जिउला,
सागर सरी चोखो माया तिमीलाई दिउँला। आहु बसन छेउमा मिठा मिठा कुरा गरौँ, आहु बसन छेउमा मिठा मिठा कुरा गरौँ, वर्षौँदेखि साँचिएका रहर हर पुरा तिम्रो साथ पाए पछि हाँसी खुसी जिउला, तिम्रो नभई मरेछु भने अर्को जुन लिउला।
मेरो कथा
मात्र इमेज एफएम 97.91। डियर कल्याण, मायालुहरू टाढा भएपछि पोषमाको पारिलो घामले पनि पल्दो रहेछ, आफ्नो हृदयको टुक्रा आफ्नै हृदयबाट छुटिएपछि शरद ऋतुमा आँगनमा फुलेका मिठा र सुकुमार गुलाबका फूलहरू पनि आगो जस्तै जल्दा रहेछन्। किन सबै कुरा पृथक हुन्छ जिन्दगीमा, किन सबै कुरा आफ्नो जस्तो लाग्दैनन् यो जिन्दगीमा, पाएर पनि नपाए जस्तो, देखेर पनि नदेखे जस्तो र भेटेर पनि नभेटे जस्तो लागिरहने पृथक जिन्दगीका यी अनुरागहरू किन आफूबाट छुट्टिएर कतै टाढा जान्छन् र सपनामा बास बस्न मात्र आउँछन्। कैयौँ रात सुतेकी छैन मैले, र कैयौं रात दोभानमा बिताएकी छु मैले जिन्दगीको। दुःखमा सुखमा पीडामा निरन्तर बगिरहने यी मायाका अनुभूतिहरू किन अचल नमिठा र अत्यास लाग्दो हुन्छ? किन म एक्लो हुन्छु? किन म उदास लाग्दो हुन्छु आफैसँग? थाहा छैन। सानो उमेरमा पनि जिन्दगीमा पाएका दुःख र सुखले किन मान्छेलाई यति पोल्छ कि आगो जस्तै म वारवार्ती बोलिरहेको हुन्छु? गल्तीहरू मेरा पनि होलान्, गल्तीहरू अरूका पनि होलान्, तर सारा गल्ती मेरै जस्तो गरी छातीभित्र राखेर म किन बाँचिरहेकी छु म आफैलाई थाहा छैन। कति कठिन रातहरू बिताएँ मैले, तर मैले सोचे अँध्यारो पछि उज्यालो आउँछ जिन्दगीमा, रात पछि आउने दिँदो, त्यसैले रात कुर्न सक्नुपर्छ। म यही सोच्थे, तर कहिलेकाहीँ रात पछि आउने दिन पनि रात जस्तै अँध्यारो हुँदो रहेछ। त्यही अँध्यारोमा पनि मैले मायाका कुरा गरेँ, पीरतीका कुरा गरेँ, प्रीतका कुरा गरेँ र जिन्दगीलाई अनवरत रूपबाट अगाडि बढाउँदै लगे। र आज एक्लो र उदास लाग्दो जिन्दगीलाई आफ्नो पाल्टोमा राखेर हिँडिरहेकी छु म। कहाँ पुग्छु? कहाँ जान्छु? कसको भविष्य कसले जानेको छ र? तर पनि पहिला सोच्थे मेरो भविष्य यसो गरे भने राम्रो हुन्छ, तर जब मनमा चयन छैन, मनमा खुसी छैन भने हजारौँ लाखौँ खुसी पनि आफूबाट टाढिँदा रहेछन्। यदि मनमा खुसी र उमङ्ग रह्यो भने जिन्दगीमा सानो खुसी पनि आफ्नो बन्दो रहेछ। यसरी भास्करसँगको सामिप्यता मेरो जिन्दगीको बाटो बने। आमा बुबाले चाहनु भएको थिएन कि मेरो भास्करसँगको सामिप्यता नजिक रहोस्। दाईको इच्छा थिएन, घरमा मात्र भाउजू मात्र चाहनुहुन्थ्यो कि मैले जे गरेको छु ठिकै गरेको छु। अर्काको घरमा श्रीमती बनेर आएको भाउजूको कति पो चल्थ्यो र? यसरी समय बित्दै गयो। समय बित्दै जाने क्रममा एक कान दुई कान मैदान हाम्रा सबै कुराहरू एक अर्कोसँग फैलदै गए, थाहा पाउँदै गए मेरा आफन्तहरूले, उसका आफन्तहरूले। ऊ मलाई साथ दिन्थ्यो, समय घर्किँदै गए। गाडी लिएर कीर्तिपुर आउँथ्यो भास्कर। पछिल्लो समयमा उसले मोटरसाइकल बिर्सेर गाडीमा आउँथ्यो। चिटिक्क परेको अनुहार, अलि मोटो भए पनि हिसी परेको थियो उसको अनुहार। ऊ कहिलेकाहीँ भन्थ्यो, म धेरै मोटाएँ, पहिला तिमीलाई भेट्दा यति मोटो थिएन, यस्तो दुब्लो मान्छे पनि यसरी मोटाउनुको कारण तिमी हो। म हाँस्थे, हाँसेर टाढिदिन्थे र यसरी समय बित्दै जाने क्रममा उसले एक दिन मलाई आफ्नो घर बोलाउने निर्णय गरे, किनकि उसले भन्दै थियो कि म घरमा कुरा गर्छु अब विवाहको, हामी विवाहमा बाँधिनुपर्छ, विवाहपछि आफ्नो पढाइलाई सुचारू रूपमा अगाडि बढाए भइहाल्छ। सबै कुराको निर्णय ऊ गर्थ्यो, म चुपचाप उसको अनुहारमा हेर्थे, किनकि जे जस्तो भए पनि उसको अनुहारमा म प्रतिको असीम माया थियो, असीम स्नेह थियो। र त्यही क्रममा विक्रम सम्बत 2066 सालमा म उसको घरमा पुगे। उसैले लाग्यो सफा चिटिक्क परेको आँगन, आँगन बाहिर ढकमक्क फुलेका फुलहरू थिए, बसन्त ऋतुको याम थियो र बाहिर बेलुकी पखको मादक हावा चलिरहेको थियो। म र उसको आमा बाहिर आँगनमा बसेका थियौँ। चिटिक्क परेको उसको अनुहार, अनुहारमा उसका उसको आमाको अनुहारमा मैले निरन्तर हेरिरहेको थिएँ। परिचय गरायो औपचारिकता निभाउनको लागि, तर जुन रेस्पोन्स हो, जुन माया हो, जुन स्नेह हो, मैले उसको आमाबाट पाउन सकिरहेको थिएन। मलाई लाग्यो म सधैँ यसरी अपहेलित हुन्छु जस्तो लाग्यो। र त्यहाँबाट फर्कने बेला भास्कर मलाई कीर्तिपुरसम्म पुर्याउन आए। बाटोभरि म बोलिनँ। उसले सोध्यो, किन यसरी चुपचाप बसे कि? मैले भने, भास्कर मलाई टाउको दुखेको छ। उसले नरमाइलो मान्यो र बाटोबाट फर्कने बेला उसले मलाई भन्यो, हेर जे जस्तो भए पनि जिन्दगी बिताउने हामीले हो, जिन्दगी काट्ने हामीले हो। मेरो आमाको कारणले तिमीले कुनै पनि अप्ठ्यारो नमान्नु, म तिमीलाई साथ दिन्छु, म तिमीलाई माया दिन्छु। उसले यस्तै भन्यो डियर कल्याण।
मैले सोचे मलाई कमसेकम उसले साथ दिन्छ। समय बित्दै गए, चुपचाप चुपचाप मैले सबै कुरा सहँदै गए, उसको मायालाई सब चिज सम्झे। एक दिनको कुरा हो, राति सपनामा मैले विवाह भएको सपना देखे। अर्को दिन उसले मलाई भन्यो, तिमीले विवाह भएको सपना देख्यौ। मैले भन्न साथ उसले हाँस्दै भने, अब हामी हनीमुन मनाउन कहाँ जाने। मैले उसलाई गाली गरे, ऊ चुपचाप मेरो कुरा सुनिरहे। त्यसको तेस्रो दिन हाम्रो बिदा थियो। बिदाको दिन ऊ मलाई लिन आयो। हामी त्यो दिन धेरै टाढा गयौँ, काठमाडौँदेखि धेरै टाढाको बस्ती, सुनसान वातावरण। हामीले मायाका कुरा गर्यौँ, भावनाका कुरा गर्यौँ, जिन्दगी हामीले बिताउने हो। उसले मेरो हात समाए र बिस्तारै मायाको अनुभूति दिँदै गए। ढेर कल्याण, आज धेरै पछि सम्झना आउँछ मेरो अतीतको, धेरै पछि मलाई सम्झना आउँछ त्यो दिनको, जहाँ मैले मायामा सब चिज गुमाएकी थिएँ। आज पनि याद आउँछ मलाई त्यो दिन, जहाँ मैले उसलाई पाउने बहानामा सब चिज गुमाउँदै गए र आफूलाई एक्लो र उदास लाग्दो जिन्दगी बनाएर। आज भास्कर कहाँ गए मलाई थाहा छैन, तर पल पल उसको याद यसरी आइरहन्छ। ढेर कल्याण, मलाई अझै पनि उसको याद आउँछ र ती दिनहरूमा म यति उसको यादमा रुन्थेँ। रुँदा रुँदा सारा रात सिरानीमा बिस्थेँ। बिहान पख आँगनमा हेर्थेँ, बाहिर हेर्थेँ, किर्तिपुरको डाँडाको छेउमा को पसल अगाडि रोकेको उसको गाडी छ कि भनेर। समय बित्दै गए तर उसको गाडी कतै पनि भेटिएन। म बिरहका गीतहरू गाएर बसिरहन्थे ती दिनहरूमा, बस ती दिनहरूमा।
Thank you.
डियर कल्याण, कहाँबाट सुरु गरौँ मेरो कथा? फेरि कहाँबाट लेख्न थालौँ फेरि अर्को कथा? मरेर जाने एक बारको जुनी हो भन्ने थाहा हुँदा हुँदै मान्छेहरू किन घात गर्छन् मलाई? किन एक्लो र उदेश लाग्दो हुन्छु म? जीवनका अनगन्ती सपनाहरू आफूसँगै बटुलेर पनि किन एक्लो र बिरह लाग्दो हुन्छ मेरो जिन्दगी? सम्झनामाहरूमा आइरहने अनवरत यादहरूले किन यसरी गल्दै जान्छन् मलाई? म आफैलाई थाहा छैन। म आज सम्झन चाहन्न मेरो अतीतलाई, तर पनि खै कुन्नी किन फेरि त्यही कुरा लेखिरहन मन लाग्छ, देखिरहन मन लाग्छ र सम्झिरहन मन लाग्छ। त्यसैले आज डियर कल्याणलाई लेख्दैछु म मेरो कथा। यसरी भास्करको परिवारले बिस्तारै बिस्तारै अल्ग्याउँदै गइरहेको अनुभव मैले गरिरहेकी थिएँ। 66 सालको अन्त्यतिरको कुरा हो। भास्कर अचानक मेरो घरको छेउमा आए, मलाई बोलाए। म गएकी थिएँ त्यति बेला, मलाई राम्रोसँग याद छ। घर बस्दाकै लुगा लगाएर भए पनि आऊ भनेर उसले मलाई भने। म गए। त्यति बेला उसले भनेको थियो बुबा बिरामी हुनुहुन्छ, त्यसैले दिल्ली जानुपर्ने भयो मलाई। तिमी चिन्ता नगरेर बस, कतै केही भइहाल्यो भने अप्ठ्यारो नमान्नु। त्यो पल मैले भनेको थिएँ किन तिमीले यस्तो कुरा गरेको भास्कर? उसले मलाई सम्झायो। मलाई थाहा छ मेरो परिवार तिम्रो विरुद्ध छ, मलाई त्यो पनि थाहा छ, तर म तिमीलाई साथ दिन्छु। ऊ त्यही आफ्नै गाडीको छेउमा बसेर रुन थाल्यो, मेरो हात समाएर रोयो। निकै बेरसम्म म उसको गाडीभित्र पसे र गाडी छेउमा पार्क गरिएको गाडीभित्र बसेर उसले रुँदै आफ्ना सारा कथा भने। मेरो परिवार तिमीसँग विवाह बन्धनमा बाँधिन चाहँदैन। त्यो पल मेरो आँखाबाट बगिरहेका आँसु उसले पुछिरहेको थियो। त्यो पल मैले भने, भास्कर तिम्रै कारणले, तिमीलाई थाहा छ कि छैन म आमा बन्दैछु। त्यो पल ऊ तर्सियो र म तिर हेरिरहे। ठेर कल्याण, मैले जिन्दगीमा यति ठुलो गल्ती गरेँ, यति ठुलो जिन्दगीमा अफसोसबाट गुज्रिरहे। उसले मेरो हात समाएर रुँदै भने, म जसरी भए पनि फर्कन्छु, म नआउँदासम्म तिमीले केही नगर्नु। म फर्केर आएपछि मैले तिमीलाई यहाँबाट लिएर जान्छु। मेरो परिवारको विरुद्ध हामीले विवाह गर्नुपर्छ, उसले मलाई सम्झायो। ऊ यति रोयो ढेर कल्याण, उसका आँसु देखेर मलाई लाग्यो मैले ठिक गरेकी छु। उसको मायामा सब चिज सुम्पे, मैले आफ्नो जिन्दगी सुम्पे, बाबा आमाको इज्जत सुम्पे। केटी मान्छेको जिन्दगीमा के नै हुन्छ र? त्यही चिज गुमाएँ मैले, तर उसको मायाको अगाडि म गल्दै गए। ऊ मलाई यति धेरै माया गर्थ्यो, मलाई लाग्थ्यो सायद यो दुनियाँमा सबैभन्दा धेरै माया गर्ने ऊ नै होला। मलाई त्यति गर्व हुन्थ्यो भास्करलाई पाएकोमा। केटी मान्छेको लागि आफूलाई सबैभन्दा माया गर्ने केटा पाउनु, त्योभन्दा भाग्यमानी अरू को हुन सक्छ? माया हो संसार, र मायाले सब चिज किन्न सकिन्छ। माया भयो भने पैसा जति पनि कमाउन सकिन्छ, तर त्यही माया टुट्यो भने त्यो पैसा कहाँ लगेर फ्याँक्नु? मैले यही सोचेँ र रुँदै रुँदै म घरतिर फर्केँ। समय बित्दै गए, तर ऊ दिल्ली गएको फर्केन। मोबाइल अफ थियो उसको, बार बार फोन गर्थे। उसको घरमा फोन गर्दा एक दिन होइन, दुई दिन होइन, कहिले पनि आएको छैन भने। एक दिन उसको आमाले फोन उठाउनु भयो र मेरो नाम सोध्नु भयो। मैले पल्लवी भन्न साथ उसको विवाहको लागि ऊ आफै सामान किन्न गएको छ भन्नुभयो। मैले भने दिल्ली गएको छ। अनि त्यसपछि उहाँले भन्नुभयो तिमीहरू आउन। मलाई अचम्म लाग्यो र त्यसपछि मैले मेरो साथी सीमालाई फोन गरेँ र हृदय उसलाई सारा कुरा भने उसले जाउँ भने। त्यसको तेस्रो दिन शनिबारको दिन हामी भास्करको घरमा गयौँ। त्यही आँगनमा काम गर्ने केटीले खाजा बनाएर ल्याए। खाजाभित्र छिरेन। आमाले भित्रबाट एउटा फोटो ल्याएर देखाउनु भयो। केटी दिल्लीमा पढ्दैछ, त्यहीँ भेट्न गएको छ। धेर कल्याण। त्यो भन्दाहरू के घात हुन सक्छ जिन्दगीमा। मैले केही भन्नै सकिनँ र त्यसपछि बाथरुम गएर धेरै बेर रोएँ, त्यहीँ रोएँ। सोचे जिन्दगीको कस्तो दुर्भाग्यको बाटो हिँडिरहेकी रहेछु म। यता पनि चोट, उता पनि चोट। आज किन यस्तो ठुलो चोट ममाथि आइलाग्यो? म कति सोची। भास्करलाई विश्वास गरे, उसको मायामा विश्वास गरे। उसले कहिले पनि मलाई घात गर्ने संकेत दिएन। कहिलेकाहीँ मैले अर्कै कुरा गर्दा ऊ मेरो अगाडि रुन्थ्यो। केटा मान्छे आँखाभरि आँसु ल्याएर रोएको देख्दा मेरो मन पग्लन्थ्यो। बिचरा, उसको पनि गोचर मलाई सब चिज सम्झेको छ। दुःख होला, पीडा होला उसको मनभित्र, तर मलाई माया देखाएको छ, स्नेह देखाएको छ, आफ्नो सम्झेको छ। त्यसैले म उसको लागि जति ठुलो रिस्क पनि लिन तयार छु। मैले यही भन्थेँ। उसले मलाई यति धेरै माया गर्थे, तर त्यही माया गर्ने केटा, अर्को केटी, मभन्दा राम्रो र स्तरीय केटी पाए भन्दैमा ऊ दिल्ली गए आफ्नै विवाहको सामान किन्न र आफ्नै विवाह गर्ने केटीलाई भेट्न। केही बेरपछि त्यहाँबाट फर्कदा मैले साथीलाई बाटोभरि रुँदै भने, उसले सम्झाउँदै गए, यस्तै हो, चिन्ता नगर, तर ऊ आएपछि कुरा गर्नुपर्छ। तर ठेर्का ल्याउन्, म आज सुनाउँछु हजुरलाई मेरो कथा। कस्तो हुन्छ मान्छेको जिन्दगी, मान्छे कुन मोडबाट गुज्रनुपर्छ, कति चोटहरू सहनुपर्छ र सहेका चोटहरू कति दुखान्त हुन्छन्। आज म सुनाउँछु तपाईँलाई मेरो कथा, बस मेरो आफ्नो कथा।
Bye.
कथा
मात्र इमेज एफएम 97.9 में। डियर कल्याण, जिंदगी का घोरेटा यति अप्ठ्यारा र जिंदगी का भंगाला यति डरलाग्दा हुँदा रहेछन्, जसलाई पार गर्नु ठूलो साहस चाहिँदो रहेछ। यसरी मलाई कीर्तिपुरमै छोडेर हिँडेको भास्कर फेरि फर्केर नआउने सुरसारमा थियो। उसका मोबाइलहरू अफ थिए, इमेल यतिसम्म कि उसले चलाउने फेसबुकसम्म उसले नचलाएको कैयौँ दिन भइसकेको थियो। न कुनै जवाब छ, न कुनै कतै सम्पर्क छ। जिन्दगीको भरोसामा बाँचेकी म, मायामा विश्वास गरेकी म घातको त्यो सिरानीमा पुगेर पछारिए। डियर कल्याण, कति दुःख हुन्छ होला जिन्दगीमा एउटा केटी मान्छेलाई, कति पीडा हुन्छ होला। मैले आफूलाई सम्हाल्न सकेन र एक दिन मैले यो कुरा भाउजूलाई भने, भाउजू भास्करबाट यस्तो भयो, म धेरै रोएँ। त्यो दिन आमाहरू बाहिर जानुभएको थियो आफन्त बिरामी भएकोले वीर हस्पिटलमा भेट्न, कसैलाई नभन्नु भन्नु भनेको थिएँ, तर भाउजूले मन थाम्न सक्नु भएन, आमालाई भनिदिनु भएछ। अर्को दिन बिहानै आमा मेरो कोठाभित्र पस्नु भयो र मलाई दुई झापट हानेर भन्नुभयो, त आमा भन्ने भइस होइन, आमाले मलाई थुक्नु भयो। आफ्नै जन्मदिने आमाबाट त्यो अपमान सहन कुन चाहिँ छोरीले सक्छ र? यो कुरा बुवा र दाईहरूले थाहा पाउनु भयो भने के हुन्छ होला? आमाले मलाई थुक्दा थुक्दै त्यहीँ पल्टनु भयो। डियर कल्याण, आज सम्झन्छु त्यो दर्दनाक दृश्य, आज सम्झन्छु त्यो पीडाको गाउँ, मन दुखेर आउँछ। केटीको जिन्दगी मायामा विश्वास गरे, मायामा भरोसा गरे, तर सब चिज बन्द भए। त्यसपछि मेरो साथी सीमालाई फेरि उसको घरमा पठाए। सीमाले भनी विवाहको कार्ड छापिसकेको छ। मलाई बाँच्न मन लागेन डियर कल्याण, अब मर्नुपर्छ। कीर्तिपुरको माथि माथि हुँदै ट्याङ्ला फाटबाट निस्केर मैले मर्ने विचार गरिरहेको थिएँ, जब उसको विवाहको कार्ड मैले देखेँ र त्यही कुरा सोच्दै एक्लै हिँडिरहेको थिएँ। मलाई राम्रोसँग याद छ, ती दिनहरूमा यति घात र प्रतिघातको शिकार भए म, मेरो के दोष थियो? आज यही प्रश्न गर्न चाहन्छु, मैले के गल्ती गरेकी थिएँ थाहा छैन। म सोच्थे कता कता भास्कर त आउँछ, ऊ जस्तो भए पनि, उसले मलाई कैयौँ पटक गाली गरे पनि उसको मन सफा छ, ऊ कतै आइहाल्छ कि। सोचे दुई चार दिन कुर्छु, भएन भने मर्नु त छँदैछ, तर घरभित्र पस्न सक्दैन थिए। आमाले बुबालाई भन्नुभएको थिएन, थामेर राख्नुभएको थियो। त्यो रात पनि सुत्नै सकिन। सोचे अर्को दिन बिहान अब म बाँच्नुको के अर्थ रहन्छ र? यतिसम्म दिग्दारी भए, रोन मन लाग्थ्यो, खानै मन लाग्दैन थियो। कहाँ गए होला मलाई यस्तो अवस्थामा छोडेर? मेरो हात समाएर रुने भास्कर, म तिमी बिना बाँच्न सक्दैन भन्ने भास्कर कहाँ गयो? स्कुलदेखि पढेको साथी, मिल्ने साथी, किन यति ठुला ठुला धोकाका पर्खालहरू खडा गरेर भाग्छन् मान्छेहरू? के सबै केटा मान्छे यस्तै हुन्? फेरि अर्को मनले भन्थ्यो, डियर कल्याण, सारा केटा मान्छे भए पनि भास्कर त्यस्तो छैन, उसको हृदय सफा छ, पवित्र छ, हिमालबाट बगेको पानी जस्तै कञ्चन छ उसको मन, उसले मलाई धोका दिन सक्दैन। फेरि अर्कोतिर फर्कन्थे विवाहको कार्ड छापिसकेको छ अरे, केटीको सबै कुरा फाइनल भइसकेको छ अरे, अब कसरी फर्केर आउँछ? ट्याङ्ला फाटबाट तलतिरको रिङ रोडमा हेर्थे, कतै उसको गाडी घुडिरहेको छ कि जस्तो लाग्थ्यो।
कतै मलाई लिन आएको पो छ कि जस्तो लाग्थ्यो। दिनभरि यही सोच्थे, कतै आश लागिहाल्थ्यो भास्कर आएर मलाई लिएर जान्छ कि भनेर। दिनहरू बित्दै गए, तर एक दिन बुबाले थाहा पाउने दिन मेरो मृत्यु अवश्य थियो, किनकि म बाँच्न चाहँदैन थिएँ। मलाई राम्रोसँग याद छ, त्यो दिन शुक्रबारको दिन थियो। बिहान घरबाट निस्केर साथीको घर जान्छु भनेर हिँडेँ कि म, ट्याङ्ला फाँटबाट तलतिर ओर्लदै थिएँ। एउटा भास्कर चढ्ने रङको गाडी मासतिर ओक्लदै थियो। मेरो मन ढुक्क फुलेर आयो, कतै त्यो आयो कि, सोचे आए पनि माफी माग्न आएको होला। नभन्दै ऊ गाडी लिएर माथि उक्ल्यो। म बाटोको छेउमा थिएँ, घरदेखि धेरै ओर आइसकेको थिएँ। सीमाले तल बल्कुमा कुर्छु भनेकीले त्यहीसम्म ओर्लदै थिएँ। नभन्दै ऊ आयो र मेरो अगाडि गाडी रोकेर सिसा खोल्यो। मलाई यति अप्ठ्यारो लाग्यो र ऊप्रति यति नफरत लाग्यो कि मैले उसको मुखमा थुकिदिएँ र भने, तिमी के गर्न आएको? म अगाडि बढ्दै थिएँ, उसले मेरो हात समाएर गाडीको अर्कोतिर लगेर बसाल्यो। ऊ धेरै बेर रोयो, मैले चुपचाप उसको अनुहारमा हेर्दै थिएँ। डियर कल्याण, ऊ रुँदै थियो, ऊ रोइरह्यो र धेरै बेरपछि आफ्नो सारा कहानी भनेर उसले मलाई भने, म तिमीलाई लिन आएको, हेड म आज तिमीलाई लिएर जान्छु, सब चिज त्यागेर आएको। मैले उसको अनुहारमा हेरेँ, चैत मासको महिनामा धानका बुट्यान जस्ता काटेका उसका दारीहरू थिए आँखाभित्र गढेको। उसले मेरो हात समाएर त्यहीँनिर भने, म तिमीलाई लिन आएको, अब जाउँ यहाँबाट हिँड। डियर कल्याण, हामी त्यहाँबाट हिँड्यौँ। मेरो जिन्दगीको सहारा ऊ थियो, उसले जहाँ लान्छ त्यहीँ जानुबाहेक मेरो अरू केही थिएन। हामी त्यो दिन लुकेर बस्यौँ। अर्को दिन हामी ट्रेनबाट दिल्ली पुग्यौँ र दिल्लीमा हामीले विवाह गर्यौँ र विवाह पश्चात हामी एक महिनापछि फेरि काठमाडौँ आएर छुट्टै बसेका छौँ आजसम्म। मेरो गर्भबाट जन्मेकी छोरी आज हामीसँगै छ, हामी यतिखेर स्वयम्भूमा बस्छौँ। यसरी जिन्दगीका दुःखहरू काटेर आज यो सुखमा आउँदा मलाई लाग्छ मेरो भास्कर देवता हो र मैले देवताको अवतार पाएकी छु। यो जिन्दगीमा मायामा त्याग चाहिन्छ, लोभ लालच स्वार्थ मायामा हुँदैन। यी सब कुराहरू क्षणिक हुन्, स्वार्थ र लालचहरू क्षणिक हुन्। माया भएपछि जिन्दगीमा पैसा हुन्छ, धन हुन्छ, सब चिज हुन्छ। यो नै नरहेपछि र धोका रहेपछि केही पनि रहँदैन। त्यसैले यो कार्यक्रम सुनिरहनुभएका सबैलाई त्यही भन्छु, यदि तपाईँ कसैलाई माया गरिरहनु भएको छ भने मेरो जस्तो अवस्थामा पुगेर तपाईँलाई फेरि सुखमा आउन नपरोस्। माया गर्नुहोस्, धोका लोभ लालच भन्ने कुरा सब छेडिएको हुन्। यदि तपाईँ कसैलाई माया दिनुहुन्छ भने ईश्वरले तपाईँलाई हेर्छ। तपाईँ कुनै दिन धनी हुनुहुन्छ, सम्पन्न हुनुहुन्छ, तर सम्पन्नताको नाउँमा कसैलाई घात गरेर हेर्नुहोस्। आज खुसी छौँ हामी, भास्करले छोरीलाई बोक्छ र हरेक दिन अफिस जाँदा ऊ छोरीलाई बोक्छ। ऊ यति धेरै माया गर्छ र भन्छ, मेरो लागि तिमीहरू हो, म तिमीहरूको लागि बाँच्न चाहन्छु, बस तिमीहरूको लागि।
किन चाहियो संयोजनी त्यो
हो, संयोजनी पाउन सकिन्छ सकिन्न, यो जुनी सहजुरैलाई
हो। एकै जुनी बाँचु मिठो माया साँचु, किन चाहियो संयोजनी त्यो तिमीलाई मेरो माया अर्पण गरे,
तिमीलाई जीवन समर्पण गरे,
तिमीलाई मेरो माया अर्पण गरे,
तिमीलाई जीवन समर्पण।
यो जुनी पाउन सकिन्छ सकिन्न, यो जुनी त तिमीलाई नै भो।
छाया हुँ म तिम्रै, छोडी कहाँ जा